आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
कसतो अनमो बलिदान दियो मानव जाति
यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
मेरो निम्ति दोषी बन्यो।
आदरणीय प्रिय श्रोता मित्रहरू, तपाई सबैलाई पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध यस अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। प्रिय श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा उत्पत्ति भन्ने पुस्तक त्यसको 49 अध्यायबाट शास्त्र अध्ययन गर्न मनन गर्न गइरहेका छौं। यो एक अर्को उल्लेखनीय अध्याय हो बाइबलमा, र यहाँ हामी याकूबको मृत्युशयाको देख्छौ। वास्तवमा अगाडिको अध्यायमै हामीले उसलाई मृत्युशयामा परिसकेको अवस्थामा देखेका थियौ, तापनि बल गरेर उनी पलङमा बसेथे र युसुफका छोराहरूलाई आशिष दिएथे। त्यस अन्तर्वार्तापछि याकूबका बाँकी छोराहरू आए र अहिले उसको वरिपरि 12 छोराहरू छन्। याकूबले आशिष दिने काम पहिले जेठादेखि शुरू गरे र कान्छोसम्म आएर टुङ्ग्याउँछन्। अनि कुनै पनि व्यक्तिले आफ्नो मृत्युशयामा भनेको कुरा अति नै धेरै महत्वपूर्णको हुन्छ, किनभने सामान्यतया तिनले कहिले पनि सत्य नबोले तापनि मृत्युशयामा निश्चय नै तिनले सत्य बोल्नेछ। यसले बताउँछ कि यी 12 छोराहरूलाई के हुनेछ जब तिनीहरू कुल बन्नेछन्। यो जुन अगमबाणी वा भविष्यवाणी थियो, तर अहिले यो प्राय सबै ऐतिहासिक भएको छ। यो याकूबको जीवनमा विश्वासको अर्को प्रमाण देख्ने अन्तिम अवसर हो। याकूबले यी केटाहरूसँग कुरा गरे जो इसरायल राष्ट्रका 12 कुलहरू हुने थिए र तिनीहरू कनानको मुलुकमा बसोबास गर्ने थिए। ओ, कस्तो विश्वास छ यहाँ उसको! यो कुराको याद राखौं कि कनानीहरू त्यस मुलुकमा थिए र त्यसले गर्दा याकूबको परिवार मिश्रमा आउनु परेको थियो अनुकूलताको कारणवश। पहिलो कुरा देख्छौ, याकूबको मृत्युशयाबाट आशिष र भविष्यवाणी। उत्पत्ति 49 अध्यायको 1 पदमा भनिएको छ, तब याकूबले आफ्ना छोराहरूलाई बोलाएर भने, तिमीहरू यहाँ जम्मा हौ र पछिल्ला दिनहरूमा तिमीहरूमाथि के आइपर्नेछ सो म भनौला। हामी अति नै महत्वपूर्ण अभिव्यक्ततिर आएका छौं। हामी त्यहाँ केही विशेष अभिव्यक्तिहरू देख्छौ जुन बाइबलले पटक पटक प्रयोग गरेको छ। एउटा अभिव्यक्ति चाहिँ यहाँ छ, पछिल्ला दिनहरूमा। मित्र, इसरायल राष्ट्रको पछिल्ला दिनहरू मण्डलीका पछिल्ला दिनहरू भन्दा फरक छ। यी दुई अवधि बीच अति नै धेरै भिन्नता छ। अहिले याकूब चाहिँ इसरायल राष्ट्रका आखिरी दिन वा पछिल्ला दिनको बारेमा कुरा गरिरहेका छन् र त्यसपछि आफ्ना छोराहरूबाट आउने 12 राष्ट्र कुलहरूलाई के हुनेछ त्यसको बारेमा कुरा गर्नेछन्। बाइबल कलेजमा मेरो एकजना मित्र हुनुहुन्थ्यो जो अति नै बुद्धिमान व्यक्ति र थुप्रै पुस्तक पढ्ने व्यक्ति हुनुहुन्थ्यो। उसले याकूबका 12 छोरा र तिनीहरूबाट आएका कुलहरूको सम्बन्धमा भविष्यवाणीको आफ्नो थेसिस लेखेथे वा पुस्तक लेखेथे। तिनीसँग गप गर्न मलाई आनन्द आउँदथ्यो, किनभने तिनी सधैँ नयाँ नयाँ विचार र कुराहरू दिँदथे। म त्यस समयमा यस कुलहरूलाई दिएको भविष्यवाणी अचम्म तरिकाले पूर्ण भएको कुरा थाहा पाएकोमा मैले प्रशंसा गरे। विशेष गरेर व्यवस्था 33 अध्यायमा मूसाद्वारा दिइएको भविष्यवाणी पूरा हुन आएकोमा। धेरै मानिसहरू यस तथ्यको बारेमा कुरा गर्छन् कि इसरायल राष्ट्रको सम्बन्धमा केही भविष्यवाणी पूरा भइसकेको छ, अनि यो सत्य पनि हो। तर यो कुरा पनि जानौं, केवल इसरायल राष्ट्रको भविष्यवाणी मात्र पूरा भएको छैन, तर हरेक 12 कुलको बारेमा भविष्यवाणी पूरा भएको छ। मेरो मित्र, यसले साँच्चै नै उल्लेखनीय यस खण्डलाई बनाउँदछ। यस अध्यायमा हामी त्यो भविष्यवाणी देख्छौ कि आखिरी दिनमा वा पछिल्ला दिनमा हरेक कुलमा के घट्नेछ। जबकि तिनीहरूमध्ये केही पूरा भइसकेका भएकोले तर पनि प्राय चाहिँ अन्तिममा पछिबाट पूर्णताको पर्खाईमा छ। म केवल विशेष भागहरू मात्र यहाँ आउल्याउनेछु। 2 पदमा हामी पढ्छौ, हे याकूबका छोरा हो, जम्मा भएर सुन, तिमीहरूका बाबु इसरायलले भनेको कुरा सुन। अहिले यहाँ वृद्ध व्यक्ति मृत्युशयामा ओछ्यानमा बलजस्ती बसिरहेका छन्। मलाई लाग्छ तिनी लट्ठीको आडमा बसेका थिए, जुन हामी
हिब्रू 11 अध्यायको 21 पदमा देख्छौ। भनिएको छ, हे याकुबका छोरा हो, जम्मा भएर सुन, तिमीहरूका बाबुले भनेका कुरा सुन। यसपछि हामी देख्छौ रुबेनको बारेमा भविष्यवाणी। पद 3 र 4 भन्दछन्, रुबेन त मेरो जेठो छोरो होस्, मेरो शक्ति र मेरो बलको पहिलो फल, गौरव र शक्तिमा सर्वप्रमुख, पानी जस्तो चञ्चल त तेरो प्रतिष्ठा कायम रहने छैन, किनभने तेरो बाबुको पलङमा त चढिस र त्यो अशुद्ध पारिस, त मेरो ओछ्यानमा चढिस। हजुर, यी कुलपतिहरूले अनुवंशिकताको महान विषयको बारेमा थाहा पाएका थिए, जुनको बारेमा आजकल मानिसहरू धेरै महत्व राख्दछन्, जस्तो बाबु उस्तै छोरा। याकुबले यो कुरा थाहा पाउँछन् कि रुबेन धेरै मात्रामा तिनी स्वयं जस्तै छन्, पानी जस्तो चञ्चल, जुनले याकुब स्वयंको जवानी समयको आफ्नो जीवनको पनि संकेत गर्दछ। अनि यही कुरा उसको जेठो छोराको सम्बन्धमा पनि सत्य थियो। तेरो प्रतिष्ठा कायम रहने छैन, अनि रुबेनको कहिले पनि मान प्रतिष्ठा रहेन पनि, तिनले कहिले पनि मान आदर प्रतिष्ठा पाएनन्। हुन सक्छ तिनले केही सानातिना स्तरका जीवनका प्रतियोगिता जिते होला, तर तिनी कहिले पनि प्रथम स्तरमा आएनन्। त्यहाँ आज यस्ता थुप्रै मानिसहरू छन्, तिनीहरू सन्तुष्ट छन् र प्रतिष्ठाको इच्छा गर्दैनन्। मसँग एकजना मित्र हुनुहुन्छ जो अति नै महान, बुद्धिमानी, प्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ। उहाँ महान लेखक बन्न सक्नुहुन्थ्यो, तर उहाँ त्यो बन्न चाहनुहुन्न। मलाई लाग्छ उहाँले सानो दुईवटा पर्चा लेख्नुभयो होला। उहाँ महान बाइबल टिप्पणीकार बन्न सक्नुहुन्थ्यो, तर उहाँ बन्न चाहनुहुन्न, र उहाँ त्यतिमै सन्तुष्ट हुनुभयो जे उहाँले गर्नुहुन्थ्यो, वा जे उहाँले गर्नुभयो त्यसै कुरामा उहाँ एकदमै सन्तुष्ट हुनुहुन्थ्यो। कुरा जेसुकै होस्, रुबेनको बारेमा यहाँ याकुबले उल्लेख गरेका कथा चाहिँ अति नै फोहोर, नीच, घटिया कथा हो। उत्पत्ति 36 अध्यायको 22 पदमा हामी देख्छौं कि रुबेन तिनकी भित्रेनी आमासँग सुतेथे। यसपछि हामी सिमियोन र लेवीको बारेमा भविष्यवाणी भएको देख्छौ। यी दुई केटाहरूलाई एकैसाथ वर्गीकरण गरिएको छ। 5 पदमा भनिएको छ, सिमियोन र लेवी दाजुभाइ हुन्, तिनका तरवार नै उपद्रवका हतियार हुन्। तपाईँले यादै होला कि तिनीहरू सकेममा गए र सबै शहरका बासिन्दाहरूलाई तरवारले मारेथे, किनभने एकजना व्यक्ति उनीहरूको आफ्नै बहिनीलाई बलात्कार गरेका थिए, र तिनीहरूले यसको बदला पूरा शहरमा त्यहाँका मानिसहरूलाई खत्तम गरेर लिए, र तिनीहरूले निश्चय नै त्यो नगर्नु पर्ने अति नै दयनीय, निन्दनीय काम तिनीहरूले गरेथे। र याकुब अहिले यो कुरा तिनीहरूलाई याद दिलाउँछन्। अनि 6-7 हामी पढ्छौ, ए मेरो प्राण, तिनीहरूको सभामा नआइज, तिनीहरूको संगतिमा नलाग, किनकि आफ्नो रिसमा तिनीहरूले मानिसहरूलाई मारेका छन्। तिनीहरूले आफू खुसी गरेर गोरुहरूका धोडनमा धोडन्सा काटेका छन्। तिनीहरूका रिसमाथि श्राप परोस्, किनभने त्यो भयानक छ, र तिनीहरूका क्रोधमाथि, किनकि त्यो निष्ठुर छ। तिनीहरूलाई म याकुबमा छिन्न भिन्न पार्नेछु र इसरायलमा तितर बितर पार्नेछु। तर लेवीमा हामी परमेश्वरको महान अनुग्रहको प्रदर्शन भएको देख्छौ। यो सत्य हो कि तिनीहरू पूरा इसरायलभरि छरिए, तर यो चाहिँ यस कारणले थियो कि तिनीहरूलाई पुजारीय कुल बनाइएको थियो। यो परमेश्वरको अनुग्रह थियो कि जुनले लेवी जस्ता क्रूरलाई लिएर पुजारीय कुलको प्रमुख बनाउन सकेथ्यो। यो नै परमेश्वरको अनुग्रहले हामी जस्ता पापीहरूलाई पुजारीय राज्यमा परिवर्तित गरिदिनुभयो। आज सबै विश्वासीहरू पुजारी हुन्। तिनीहरूमध्ये मन फिराएर आएका मतवाला, वेश्याहरू, हत्याराहरू छन्। मैले आफ्नो जीवनमा यस्ता थुप्रै व्यक्तिहरूसँग भेटेको छु। कसरी तिनीहरू परमेश्वरको राज्यमा पुजारी बन्न सके भन्दा, उही परमेश्वरको महान अनुग्रहद्वारा। पहिलो पत्रुस 1:18-19 पदमा भनिएको छ, नाश हुने पदार्थहरू अर्थात चाँदी अथवा सुनले तिमीहरूका पिता पुर्खादेखि चलिआएको व्यर्थको रीतिबाट तिमीहरूले छुटकारा पाई किनिएका होइनौ, तर थुमाको जस्तो निष्कलङ, निर्दोष र अनमोल रगतले अर्थात ख्रिष्टको रगतले किनिएका हो। त्यसपछि पहिलो पत्रुस 2:5 पदमा भनिएको छ, तिमीहरू पनि येशु ख्रिष्टद्वारा परमेश्वरमा ग्रहण योग्य आत्मिक बलिदान चढाउने पवित्र पुजारी गिरीको निम्ति जीवित पत्थरहरू झैं आत्मिक घर बनेका छौ। हजुर, यहाँ पत्रुस कसको बारेमा कुरा गरिरहेका छन्? तिनीहरूको बारेमा जो चाहिँ ख्रिष्टको बहुमूल्य रगतद्वारा किनिएका, उद्धार गरिएका छन्। रुबेनले पहिलो स्थान गुमाए र लेवी र सिमियोनले पनि पहिलो स्थान गुमाए। राजा मसीहा यी कुनै कुलबाट आउने छैन, त्यहाँ अर्को एउटा केटा छन्, तिनी पनि पापी हुन् र हामी देख्छौ कि तिनीमाथि पनि परमेश्वरको अनुग्रहले साथ दिएको छ। त्यो केटा हो यहुदा, अनि तिनको बारेमा भविष्यवाणी देख्छौ। पद आठमा भनिएको छ, ए यहुदा, तेरो दाजु भाइहरूले तेरो प्रशंसा गर्नेछन्, तेरो हातले तेरा शत्रुहरूका गर्दन पक्रनेछ, तेरै बाबुका छोराहरू तेरो सामुन्ने निहुरिनेछन्। तेरै बाबुका छोराहरूले तेरो सामुन्ने निहुरिनेछन्। किन? किनभने प्रभु येशु ख्रिष्ट यहुदाको कुलबाट लाइनबाट आउनुभयो र उहाँको अगाडि नै सबैजना शिर झुकाउनेछ। अनि पद नौमा भनिएको छ, यहुदा सिंहको डमरू हो, ए मेरो छोरा, शिकारबाट त आएको छस्, त्यो निहुरिन्छन् र सिंह झैं लेटिरहन्छन्, सिंहनी झैं कसले त्यसलाई उठाउने आँट गर्छ। यहाँ हामी एक अति नै उल्लेखनीय शास्त्रको भविष्यवाणीहरू देख्छौ। अनि दश पदमा हामी पढ्छौ, यहुदाको हातबाट राजदण्ड हट्ने छैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बीचबाट हट्ने छैनन् जबसम्म त्यसका मालिक आउँदैनन् र जातिहरू उहाँको आज्ञाकारी बन्ने छन् जबसम्म सिलो आउँदैन। सिलोको अर्थ हो शासक। यो सबै परमेश्वरको वचनमा एक अति नै उल्लेखनीय भविष्यवाणी हो। पहिले नै हामीलाई भनिएको छ कि त्यहाँ स्त्रीबाट एक सन्तान आउनेछ, त्यो नै ख्रिष्टको पहिलो भविष्यवाणी हो। उत्पत्ति तीनको पन्ध्र पदमा भनिएको छ, तेरो र स्त्रीको बीचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु, त्यसले तेरो शिर कुच्याउनेछ र तैले त्यसको कुर्कुचो डस्नेछस्। स्त्रीको सन्तान तिनै हुनेछन् जसले शैतानको शिर कुच्याउने काम गर्नुहुनेछ। उहाँ नै एक हुनुहुन्छ जसले विजय पाउनुहुनेछ। पहिलो भविष्यवाणी उत्पत्तिको पुस्तकमा थियो, त्यसपछि त्यो सन्तान चाहिँ अब्राहम, इसाक र याकुब कहाँ पक्का गरियो, अहिले यो यहुदा कहाँ पक्का गरिन्दछ। यहुदाको लाइनबाट, कुलबाट उहाँ आउनुहुनेछ। उही समयमा सिलोको अर्थ हो शान्ति वा विश्राम। ख्रिष्ट प्रभु नै एक हुनुहुन्छ जसले शान्ति र विश्राम ल्याउनुहुन्छ। यो कुराको याद राख्नुहोस् कि जब प्रभु येशु पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले भन्नुभयो, हे बोझ र परिश्रमले लादिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। यही नै सिलो हो। सिलो आउनु भएको थियो। केवल ख्रिष्ट सिलो मात्र हुनुहुन्न, उहाँ नै एक हुनुहुन्छ जसले राजदण्ड पकड्नेछ। यो विश्वको राजदण्ड काँटी ठोकिएको हातमा पर्नेछ। यस अध्यायको चौबीस पदमा हामी पढ्छौ कि परमेश्वरबाट गोठाला आउनुहुनेछ, अर्थात इसरायलको पत्थर। यसकारण सिलोको अर्को अर्थ यो पनि हुन्छ, गोठालो र पत्थर। जब हामी गन्ती चौबीस अध्यायको सत्र पदमा प्रवेश गर्छौ, हामी यो कुरा पत्ता लगाउँछौ कि ताराको भविष्यवाणी गरिएको छ। यो सबैले आउनेवाला ख्रिष्टको बारेमा बताउँछ। उहाँ स्त्रीलाई, कुलपतिहरूलाई प्रतिज्ञा गरिएको सिलो हुनुहुन्छ। उहाँ शान्ति ल्याउने, विश्राम ल्याउने सिलो हुनुहुन्छ। राजदण्ड पकड्ने उहाँ राजा हुनुहुन्छ। उहाँ आफ्नो जीवन दिने गोठाला हुनुहुन्छ, अनि उहाँ कुनै दिन आइरहनु भएको छ मुख्य प्रधान गोठालाको रूपमा। उहाँ रद्द गरिएको पत्थर, तर अहिले कुनाको मुख्य शिर पत्थर हुनुहुन्छ। उहाँ तारा हुनुहुन्छ, आफ्नो मण्डलीको लागि उज्यालो चम्किलो बिहानको तारा। यहुदाको बारेमा हामी निरन्तर याकुबद्वारा भविष्यवाणी देख्छौ। पद एघार र बाह्रमा हामी पढ्छौ, त्यसको गधालाई दाको बोटमा र गधाको बछेडालाई चाहिँ उत्तम जातको हाँगा बाँध्नेछ, त्यसले आफ्ना लुगाहरू दाख मध्यमा आफ्ना पोषक अंगुरको रसमा धुनेछन्, त्यसका आँखा दाख मध्य भन्दा गाढा र त्यसका दाँत दूध भन्दा सेता हुनेछन्। हजुर, कसको बारेमा यो भनिरहेको हो? यो ख्रिष्ट प्रभुको बारेमा हो, जो आफैलाई मसीह राजा र उद्धारकर्ताको रूपमा सानो गधामा चढेर येरुसलेममा आउनुभयो। पद एघारको अन्तिम खण्डमा भनिएको छ, आफ्ना पोषक दाग मध्यमा धुन्छन्। कस्तो किसिमको दाग मध्य? खुन, उहाँको आफ्नै खुन। तर जब ख्रिष्ट अर्को पल्ट आउनुहुन्छ, दोस्रो पल्ट, उहाँको पोषक राता हुनेछन्। यो प्रश्न सोधिनेछ यसैया 63 अध्यायको दुई पदमा, तिम्रो पोसाक किन रातो छ र तिम्रो वस्त्र दाग कुण्डमा पेल्नेको जस्तै? यस समयमा चाहिँ यो उहाँको आफ्नै खुन हुने छैन तर आफ्ना शत्रुहरूको खुन। यसले ख्रिष्टको दोस्रो आगमनको भविष्यवाणी गर्दछ जब उहाँ न्यायमा फर्कनुहुनेछ। यो यहुदालाई दिइएको भविष्यवाणी एक अति नै महत्वपूर्ण उल्लेखनीय भविष्यवाणी हो। यसपछि हामी देख्छौ जबुलुनको बारेमा भविष्यवाणी। 13 पदमा भनिएको छ, जबुलुनको बास समुद्रको किनारमा हुनेछ, जहाजहरूको निम्ति त्यो बन्दरगाह हुनेछ र त्यसको सिमाना सिदोनसम्म हुनेछ। जबुलुन त्यो कुल थियो जो त्यस मुलुकको उत्तरी भूभागको समुद्री तटमा बसोबास गर्दथ्यो। यसपछि इस्कारको बारेमा पनि हामी भविष्यवाणी देख्छौ। 14 र 15 पदमा भनिएको छ, इस्साखार बलियो गदा हो जो दुई भारीहरूका बीचमा लेटिरहन्छन्, आफ्नो विश्रामको ठाउँ असल रहनेछ र त्यसको देश रमाइलो रहेछ भन्ने त्यसले देखेपछि त्यसले भारी बोक्नलाई आफ्नो काँध झुकाउनेछ र बेगारीको काम गर्न मान्नेछ। मित्र, इस्साकार पनि अन्त्यमा त्यस मुलुकको उत्तरी भागमा बसोबास गरे र तिनीहरू परिश्रमी जातिहरू थिए। यसपछि दानको बारेमा भविष्यवाणी देख्छौ। 16 देखि 18 पदमा, इसरायलका कुल मध्येको एक भएर दानले आफ्ना मानिसहरूको निम्ति न्याय गर्नेछ। दान चाहिँ बाटोमा भएको एउटा सर्प र गोरेटोमा भएको विषालु साँप हुनेछ, जसले घोडाका कुर्कुच्चा डस्छ र त्यसको घोडा घोडचडी चाहिँ पछिल्लोतिर लोड्छ। हे प्रभु, म तपाईँको उद्धारको प्रतीक्षा गर्दै आएको छु। मित्र, दानलाई परमेश्वरको उद्धारको आवश्यक पर्न गइरहेको छ, किनभने दान एक कुल हो जसले विद्रोहको नेतृत्व गर्नेछ। हामी यो कुरा पछिबाट देख्नेछौ। त्यसपछि गादको बारेमा भविष्यवाणी देख्छौ। 19 पदमा, गादमाथि एक दलले आक्रमण त गर्नेछ तर त्यसले तिनीहरूलाई उल्टा खेद्दै हमला गर्नेछ। अनि यो एक अर्को कुल हो जो इसरायल राष्ट्रको उत्तरी भूभागमा बसोबास गरेथे। वास्तवमा दान सुदूर उत्तरी भेगमा पर्दछ। जब इसरायलको मुलुकको फैलावटको वर्णन गरिन्छ, यो यसरी व्यक्त गरिन्छ, दानदेखि बर्सेबासम्म। हजुर, यसपछि असेर र नप्तालीको बारेमा पनि भविष्यवाणी भएको देख्छौ। 20 र 21 पदमा भनिएको छ, नप्ताली फुकाइएकी मुडोली मृग हो जसले सुन्दर सुन्दर बच्चा बियाउँछे, योसेफ फले लटरम्म भएको एउटा लहरा हो, पानीको मोल्नेर भएको फल दिने लहरा जसका हाँगाहरू पर्खालमाथि माथि फैलिन्छन्। यसपछि युसुफको बारेमा भविष्यवाणी देख्छौ। यहाँ 22 पदमा, योसेफ फले लटरम्म भएको एउटा लहरा हो, पानीको मोल्नेर भएको फल दिने लहरा जसका हाँगाहरू पर्खालमाथि माथि फैलिन्छन्। युसुफले कनानको मुलुक छोडेर मिश्रको देशमा गएथे, तर तिनी अझै परमेश्वरको लागि त्यहाँ साक्षी छन्, गवाही छन्। पछिबाट उसको छोराहरू एफ्राइम र मनस्से त्यस इलाकामा राखिनेछन् जुन पछिबाट इतिहासमा सामरिया भनेर चिनियो। त्यो ख्रिष्टको दिनमा अन्य जातिको इलाका थियो। यो साक्षी दिने महान स्थान थियो र सुसमाचार त्यस क्षेत्रमा गयो। हाम्रा प्रभु स्वयंले त्यहाँ सेविकाई गर्नुभयो। युहना 4 अध्यायमा हामीसँग सामरी स्त्री र उहाँको साक्षीको रेकर्ड छ। त्यसपछि 22 देखि 25 पदमा पनि हामी पढ्छौ, योसेफ फले लटरम्म भएको एउटा लहरा हो, पानीको मुन्नेर भएको फल दिने लहरा जसका हाँगाहरू पर्खाल माथि माथि फैलिन्छन्। धनुधारीहरूले त्यसलाई ज्यादै दुःख दिए, त्यसमाथि काँठ चलाए र त्यसको खेदो गरे, तैपनि त्यसको धनु दह्रो नै रह्यो र त्यसका पाखुराहरू फुर्तिलै रहे। याकुबका परम शक्तिशालीको हातद्वारा ती गोठाला इसरायलको चट्टानद्वारा अर्थात तेरा बाबुका परमेश्वर जसले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान जसले तँलाई आशिष दिनुहुन्छ, माथि स्वर्गका आशिषहरू, तल अघातका आशिषहरू, स्तन र गर्भका आशिषहरू। यसपछि हामी बेन्यामिनको बारेमा भविष्यवाणी भएको देख्छौ। 27 पदमा, बेन्यामिन त एउटा फराउने ब्वाँसो हो, बिहान चाहिँ ल्याएको शिकार त्यसले खान्छ र बेलुकी चाहिँ त्यसले लुट बाँड्छ। यो बेन्यामिनको सम्बन्धमा अनौठो भविष्यवाणी हो। बेन्यामिन यहुदासँग अति नै घनिष्ठ रूपमा पहिचानमा छन्, यति धेरै कि राज्यको विभाजनमा बेन्यामिन यहुदाको कुलसँग मिसिन गयो। बेन्यामिन मात्र एक कुल हो जुन दाउदको घरानासँग रहेको थियो। यसपछि हामी देख्छौ याकुबको मृत्यु र अन्तिम वचन। 29 पदमा भनिएको छ, तब तिनले तिनीहरूलाई यो आज्ञा दिए, म त मेरा मानिसहरूका मिल्न जान लागेको छु। हेती एप्रोनको खेतमा भएको ओडारमा मेरा पिता पुर्खाहरूको साथमा मलाई गाड। सबै बाह्र छोराहरूलाई सोहौँदो आशीर्वाद दिएपछि र तिनीहरूको बारेमा भविष्यवाणी कहेपछि तिनले यो कथन बनाए। हामी देख्छौ कि याकुबको मृत्यु नै अब आफ्नो प्रतिज्ञाको मुलुकमा फर्किने कुराको अन्त्य थिएन। तिनी आफ्नो मानिसहरूसँग हुन गइरहेका थिए। तिनले आफ्नो लास, आफ्नो मृत्यु शरीर अब्राहमले किनेको ओडारमा दफनाएको चाहन्थे। तिनी यो कुराको निश्चय हुन चाहन्थे कि जब मृत्युबाट पुनरुत्थानले स्थान लिनेछ, त्यसबेला त्यही मुलुकमा पुनरुत्थान भएको र त्यसपछि त्यही नै मुलुकमा रहन चाहन्थे। पद 30-31 हामी पढ्छौ, अर्थात कनान देशमा मम्रे नेरको मकपेलाको खेतमा भएको ओडार, जो अब्राहमले हित्ती एप्रोनको हातबाट खेत समेत चिहान बनाउनलाई किनेका थिए, त्यही नै उनीहरूले अब्राहम र तिनकी पत्नी सहारालाई गाडेका थिए। त्यही नै उनीहरूले इसाक र तिनकी पत्नी रिबेकालाई पनि गाडेका थिए। त्यहाँ नै मैले लियालाई गाडे। तिनी वास्तवमा त्यस ठाउँमै गाडिन चाहेको कारण, दफनाइन चाहेको कारण चाहिँ यही हो कि जब पुनरुत्थान हुनेछ, त्यसबेला तिनी त्यहीबाट पुनरुत्थान भएर त्यहाँ नै सदाको निम्ति रहेको तिम्रो चाहना छ, तिनको अभिलाषा छ। किनभने परमेश्वरले इसरायल राष्ट्रसँग यो करार बनाउनु भएको छ। अनि 32-33 पदमा हामी पढ्छौ, त्यो खेत र त्यहाँ भएको ओडार हित्तीहरूको हातबाट किनेको हो। छोराहरूलाई यो आज्ञा दिइसकेपछि याकुबले आफ्ना खुट्टा ओछ्यानमा पसारेर आफ्नो प्राण त्यागे र आफ्ना पिता पुर्खाहरूसँग मिल्न गए। यहाँ हामी देख्छौ याकुब मरे, संसारबाट विदा लिएर गए। तर परमेश्वरलाई धन्यवाद होस्, अन्त्यमा कति पनि शारीरिक शरीरमा मन लगाउने परमेश्वरको जन भएर तिनी मरेनन्। यद्यपि पहिले तिनको जीवन त्यस्तै खालको भए तापनि, तर विश्वासको आत्मिक व्यक्तिको रूपमा तिनी मरे। तिनलाई यो परिपक्वतामा आउनलाई थुप्रै थुप्रै समय लाग्यो, थुप्रै अनुभवहरू पछि। अहिले त्यो भविष्यको महिमित आशामा तिनी संसारबाट विदा लिएर जान्छन्। तिनलाई विश्वास र आशा छ कि एक दिन परमेश्वर तिनलाई पनि मृत्युबाट पुनरुत्थान गरेर त्यही प्रतिज्ञाको मुलुकमा सदाको निम्ति राख्नुहुनेछ। अनि त्यही नै हामी प्रत्येक विश्वासीहरूको आशा छ कि एक दिन हामी प्रभुसँगै त्यो महिमाको राज्यमा स्वर्गीयमा हुन गइरहेका छौ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679, 98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।